أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي أظهر الوجود من العدم ورقم على لوح الإنسان من أسرار القدم العوالم الإمكانية بشير الخلائق العرفانية لوح المحفوظ السبحانية صاحب أصل ما في الوجود صاحب لواء الحمد ومقام المحمود أبو القاسم محمد وآله الطيبين الطاهرين المعصومين المظلومين الغر الميامين المنتجبين المنتخبين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا ورحمة الله على محبيهم ولعنة الله على أعدائهم أجمعين أما بعد فقد قال الله وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم له معقبات من بين يده ومن خلفه يحفظونه من أمر الله إن الله لا يغير ما بقوم حتى يغيروا ما بأنفسهم وإذا أراد الله بقوم سوءا فلا مرد له وما لهم من وال صلوات عليه محمد الله I begin in the name of Allah, the gracious, the merciful. We are talking about the challenges faced by the Muslims of today, and we are focusing the individual life. In individual life also, we are focusing the era of self-discipline, which is first 21 years of age. And today, we go a little bit further. It is advised from me, and it is not from me, from Islam, please. For the parents, the best weapon, the best thing which we have for the education of our children is a treasure. Unfortunately, this has not been much opened by us. And we have a lot of information. Unfortunately, we Muslims, we don't know ourselves what we have. Let me relate to, before I say this, relate to one story to you, that is, that incident which happened to me. Every year for 15 years I am reciting majalis in Hyderabad, Deccan, from 13th of Muharram till 20th of Muharram, about 7 days, nearly 14-15 majalis. I was reciting in majalis while I was reciting, thousands of people were there, one person was sitting in the majalis midst of the mu'mineen. I could see he is not amongst us. He was a white guy who was sitting in the majalis. After the majlis, he came to me, he met me, he said, I want to have an appointment with you, I want to talk to you. I said, okay, this is the place, I am there, this is my number. Next day he came to me and he was talking to me and I was shocked to discover, and he said, I am here in India from 2 years and I learned Urdu and I go into the majlis only. Purpose of going to majlis is to learn about Shia theology. Now I am doing PhD in du'as of Imam Zainul Abidin alayhi salatu wasalam. And this is for all of us, it's a moment we have to go back and find out ourselves, where we are standing. See, others know our religion much more better than what we know ourselves. A white guy from London, from England, he is doing PhD in order to know the du'as of Ibn Asumin al-Asalaam, exclusively the du'as of Imam Zain al-Abidin, Sahih al-Sajjadiyah. This is a tragedy. And I ask in the generations, mashallah, those who are elders, what we are, we're not going to change. I'm very sorry. But the younger generation, please take care of yourself and your religion, and religion should not be given in the hands of mullahs, mullanas, mullahs, because religion is the treasure which belongs to each and every one of us. And we all of us, we have a responsibility. كُلُّكُمْ رَيْ وَكُلُّكُمْ مَسْئُولٌ عَنْ رَأِيَّتِهِ. All of you are shepherd, all of you are responsible of your sheep. So all of you are leaders, and these generation, future generation, they should take care of this aspect, and they have to be very shrewd in understanding the religion of Islam. By saying that, one dua I give as a gift for tonight, this is the dua, not from me, from Imam Zain al-Abidin alayhi salatu wa salam. Allahumma salli ala. It is the 25th dua of Imam, it is called Dua le Auladeh, le Uldeh. Wakana dua alayhi salam le Auladeh. This was the dua of Imam for his children. Before I give a few points from this dua, I have to say this again. In order to understand the circumstances of the life of the Imams, we need to ponder about this particular aspect. Imam, why we have 12 Imams? It is not only because in order to fulfill the blanks. The circumstances of each and every Imam were different. They were acting according to the circumstances in which they were existing so that they can become model for the future generation. This is one point. Number two point is, they came here in order to guide humanity to become a symbol and teacher for humankind. And they guided so beautifully. Unfortunately, people never understood that time, they are not understanding today, they will understand, never understand even in future. I should not say I am hopeless, but we are Shias, we are the follower of Ahlul Bayt by name. When I see myself, maybe you are Mu'mineen, when I see myself, I am far behind from the teachings what is demanded by the by Islam. This dua which is presented by Imam Zain al-Abidin is because of the circumstances. In order to understand circumstances, I could say after 9/11, September, 9 September, what has happened in America, the suffocation which was felt by Muslims in America was intense, very, very difficult times. Even though I am not in America, but I go frequent visits. And in Canada also we felt that pressure. In both circumstances, speaking truth while safeguarding the unity of humanity is also very important. Not to do facade. Islam never asked us to do facade. Never asked us to do any harm to any human being. And no one has a right to kill anyone. This is for clear. There is no room for terrorism in Islam. And thus, when the President of the United States said, either you are with us or against us, the next day, our leader, he said it clearly, we are not with you, we are not with them, we are with Allah subhanahu wa ta'ala. So in fact, we should be with Allah subhanahu wa ta'ala, not with anyone. And with Allah means we have a lot of responsibility to fulfill. So after the 9/11, we felt suffocation. At the same time, we felt we have been neglected. And we felt we need to speak out. But what should we do? How to speak out? And let me tell you, Quran is a light, Quran is a book where we have all kind of guidance. Given this is a beautiful guidance given by the Quran. Allah says to Hazrat Musa wa Harun, idhaba ila Fir'aun, innahu tagha. O Musa wa Harun, go towards Fir'aun. He exceeded the limits. Okay, that is the challenge. Allah is saying, go to Fir'aun, both of you brothers, go and deliver my message. So that means the Prophet's message is not only sitting asking people to pray namaz. No, he has to challenge the tyranny of the time, oppressor of the time. And Hazrat Musa wa Harun, they go there, and when they are going, Allah said, one, be careful, Qula. When you speak, both of you, Qula, not Qulu. Qula. Qula means it's a tasniya, sighat tasniya in Arabic. Both of you brothers, when you speak to them, speak to the Fir'aun, ala fil'ad, ana rabbakum ala, that tyrant, that prideful person who said, I am the greatest God, that person, Allah says, وَقُولَ قَوْلَ الْلَيِّدَ. When you speak to them, speak to him, be careful of your tongue. Allahu Akbar. You are speaking to a Fir'aun. Brothers, when we have difference of opinion, when we speak to each other, we shout each other, we say, this is my point. Allah says, no, even when you speak to Fir'aun, your tongue should be very small. فَقُولَ قَوْلَ اللَّيِّنَا. لَيِّن means very soft. Don't be hard. لَعَلَّ أَن يَتَذَكَّرَ أَوْ يَخْشَى. Could be possible he might get remembrance and he go return back to his conscience. Allah Akbar. So even for Americans, when we speak, we have our lahja, our tongue, our speech should be very soft. We don't need to become harsh. Islam has never taught us to become harsh. And while if your logical presentation, if you argue logically, believe me, everyone understands it is message is clear. So my point is, the circumstances felt in American Muslims and the Western Muslims was very suffocation. In these circumstances, speaking truth is a very difficult task. So we have to have an idea. Look at the Imam Zain al-Abidin circumstances. Allahumma salli ala Muhammad. The circumstances after Karbala, you could see the clash to the truth. And the suffocation was so much. In that atmosphere, Imam has to deliver his speech and deliver the message of Allah subhanahu wa ta'ala. Educate the Muslim Ummah. And he has to fulfill his responsibility which has been given to the Fahim. What he has done? He said it, what has been said by Imam Ali. Imam Ali said it as a sermon, Imam Zain al-Abidin said it as a dua. Because of the circumstances completely different, Imam was saying, Ya Ahl al-Kufa, Ya Ayyuha al-Rijal, Wala Rijal, O men, O face of men, you are not men. Imam Ali, he was shouting at the people, he was telling what truth is. But Imam Zain al-Abidin's circumstance was completely different. He says, Allahumma. People thought he was doing dua. In Allahumma, he delivered all the messages. Salawat for you, Muhammad. That is very important for all of us to understand. And that's why, alhamdulillah, we have 12 masumin imams. These are the beautiful guides for all of us. And we have to see what is the circumstances in which we are existing and how to act accordingly, not act in a completely different manner. This point is a very important point. I hope all of us, we take this point. Once I said this, the circumstances of Imam Zain al-Abidin, he has to teach, he has to deliver the message. And he delivered by saying, Allahumma. عيني على تربيته الله أكبر. The burden of تربيه, uprising the upbringing the children is so heavy. Imam is asking, begging, اللهم عيني ولا help me in upbringing of my children. you need. I need your help, Allah. Imam has mentioned three things. Tarbiyat abdanihim adiyanihim akhlaqihim. This is their response. My mother, those who are listening, my sister, those who are listening. And these are the beautiful majalis which gives us understanding of Islam. And we should not sit here only as a tradition, Ramadan we have to sit, someone has to sit. No. Please change the attitude and try to change your course of history. And you have that ability, you could do that. And Imam is saying, oh Allah, my responsibility towards my children are three. Number one, I have to be careful about their abdan, is body. That means what I feed, I have to be careful. Because food will affect the brain of a child. If good food has been fed, that means the brain will be sharp. So Imam is saying, it is not only you teach religion. That means you have to not only teach you, give the food, at the same time take care of the body of the child. And when time comes, let him go for the sports. Let him play volleyball. Let him play football. Let him do activities. Because physical activities is very important. Without which, he cannot become a soldier of Imam Zaman Azza wa Allah Ta'ala Fadha. So Allah, oh Allah, help me in taking care of the bodies of my children. Number one, abdanahim, then adiyanahim, and religion of my children. It's, look at the three very balanced things Imam presents. Abdan, adiyan, akhlaq. Abdan is body, adiyan is religion, and akhlaq is morality. Oh Allah, that means Imam alayhi salatu wasalam indirectly presenting to the parents the responsibility of parents towards the children. Number one, to take care of their bodily needs. Number two, to take care of their religious needs. Number three, to take care of their moral needs. And these three are so important, and this is also very important to ponder. Imam is saying, abdan, body, adiyan, religion, he is completely dividing and putting a separate aspect, that is akhlaq. That means a person who is a religious person, not necessarily to have a good akhlaq. It could be possible if a person who has no religion could have good akhlaq. So Imam is saying, akhlaq plays completely different role than the religion. So it could be possible a person has akhlaq. But in Islam, akhlaq is nucleus of all ibadat. Even the namaz, if it's not teaching akhlaq to the husband and wife, if roza is not teaching akhlaq to the husband and wife, if my hajj and zakat is not teaching akhlaq towards our day-to-day life, that religion is nothing. Islam, بُعِثْتُ لِأُتِمِّمَّ مَكَارِمَ الْأَخْلَاقِ, have been sent to complete the moral aspect of life. Akhlaq, and the impact of akhlaq is much more than preaching. Prophet Muhammad sallallahu alayhi wa sallam, with his akhlaq, he invited humanity towards the religion. For 40 years he taught only one thing, be sadiq, be ameen, be truthful, be trustworthy, ameen. The kalama of the prophethood has been recited after 40 years. Before that everybody was saying al-ameen, al-sadiq. Who is this person? Al-ameen. As-Sadiq. Who is coming? Al-Amin is coming. Who is coming? As-Sadiq is coming. The Muslims, they lost the Sadaqah. I said it last time in Hukaniya Zahra, I'm saying to you, I'm sharing with you also. Because many of us, we are in our own cocoons, we don't want to go get out of our cocoons. I'm very sorry to say that. In Dubai, there is a market called Sukh al-Dahab, the gold market. Majority of the shops belong to non-Muslims. And all of us, we go to the non-Muslim shops and we say, he is very honest. So sadaqat playing role today also. A Muslim is not just wealthy to go with, to purchase a gold with him. If this is the case, then very soon we will lose everything. Let's go back to our conscience, find out the treasure we lose. له معقبات بين يديه. انسان کے لیے ذات پروردگار نے ایسے غیر مرئی فرشتے خلق فرمائے ہیں, نان ٹینجیبل, کہ جو انسان کی حفاظت کرتے ہیں. من بین یدہ و من خلفہ, اس کے سامنے سے اور اس کے پیچھے سے. یحفظونہ من امر اللہ, اللہ کے حکم سے یہ فرشتے انسان کی حفاظت کرتے ہیں. تو اگر آج صبح سے لے کر آج شام تک آپ کو کوئی پریشانی نہیں ہوئی تو سمجھیے یہ اللہ نے اپنے کرم سے آپ کو بچایا. کبھی یہ خیال مت کیجیے کہ یہ میری ایبلٹی تھی کہ میں بچ گیا. سب یحفظون من امر اللہ, توحید کے معنی ہی یہی ہے, کریڈٹ کو اپنے پاس لینا نہیں. آئیڈینٹیفیکیشن کو وی شوڈ ناٹ ہول ان اور ہینڈ. اسلام از اے بیوٹیفل ریلیجن. آپ کو ایک بات بتاتا, چھوٹی سی چیز ہے, اگر نہیں سنی ہے تو نہیں ہے, سن لی تو ہے, تذکرہ اچھا ہے. فذکر ان نفعت الذکر سیذکر من یخشى ويتجنبها الاشقى الذي يصلى النار الكبرى. یاد کیجیے حدیث میں ہے, جب گھر بناؤ یا کمرہ لو یا ایک اپارٹمنٹ لو تو نماز کی جگہ مقرر کر لو. ایک جگہ پاک ضروری نہیں ہے کہ بڑا کمرہ ہو, ایک ہی کمرہ ہے مگر ایک حصہ جو ہے نماز کے لیے مقرر کر. گھر میں نماز کے لیے جگہ مقرر کرو. مسجد میں جاؤ تو نماز کی جگہ مقرر مت کرو. اللہ اکبر. اسلام یہ کہتا ہے کہ مسجد جاؤ ریگولرلی مگر بی کیئرفل, کہیں ایک ہی جگہ مت بیٹھو. اس لیے کہ دو دنیا یہ نہ کہیں آخر مولانا پادری جب بھی دبئی آتے ہیں وہاں بیٹھتے ہیں. بس وہ عادت ہے کہ آئیڈینٹیفیکیشن وہیں سے مانو. نہیں بیٹھتا ہے نا, اسلام کہتا ہے مسجد میں جاؤ تو ہر کارنر پر, ہر مقام پہ بیٹھو, سب کو موقع دو, آئیڈینٹیفیکیشن تمہاری توڑ ڈالو. اس لیے کہ روز قیامت ہر حصہ گواہی دے گا اس نے نماز پڑھی. اور حدیث میں ہے کہ مسجد کی روشنی بیوٹیفل شینڈلر سے نہیں ہے, مسجد کی روشنی نمازیوں سے ہے. ٹھیک, اب آئیے گھر میں مقرر کیجئے اپنی جگہ پر نماز کو مقرر. المسجد للہ, یہ بھی عجیب و غریب بات ہے, مسجد اللہ کے لیے ہے لیکن اب مسجد سنیوں کی ہو گئی, شیعوں کی ہو گئی, عجیب ہے. المسجد, مسجد اللہ کی مسجد ہے بھیا, سنی شیعہ سے کیا تعلق ہے؟ جہاں مسجد مقبلہ چلے جائیے, اگر کوئی کہے کہ یہ سنی کی مسجد ہے, اللہ نہ سنی ہے. مشیح رب العالمین ہے، رب العالمین ہے، اللہ کی مسجد ہے، اللہ کی مسجد میں جہاں موقع چلا چلے جائیے. اور خدا کی قسم مسلمان اگر یہ جانا آنا شروع کریں گے تو پاس تو ختم ہو جائے گا، شیر و شکر بن جائے. سلوا پڑھیے محمد والا. جائیے جہاں بھی موقع ملا چلا جائیے، جا رہے تھے راستے میں اللہ اکبر روک چلا گئے، نماز پڑھیے. بتائیے ہم شیعہ ہیں نماز پڑھتے ہیں، دنیا کو بتائیں گے. تو گھر میں حکم ہے کہ نماز کی جگہ مقرر کرو. اچھا بھائی، فضیلت کا رخ بھی آ گیا ہے، فضیلت کا نقطہ بھی ہے، نعرے کا بھی نقطہ مزیدار. گھر میں جو آپ نے نماز کے لیے جگہ مقرر کی ہے وہ مقام اتنا مکرم ہو جائے گا، اگر وہ شخص مر رہا ہو اس کی سکرات لمبی ہو رہی ہے تو اس جگہ پہ لٹا دیں جب وہ نماز پڑھتا تھا تو اس کی سکرات میں کمی ہو جائے. ارے بھائی جان نماز پڑھ رہا تھا وہاں، اس جگہ میں اتنی کیفیت آ گئی کہ خدا اس کی سکرات کی مشکل کو آسان کر دے. وہ جس نے نمازیں قائم کی اس کا ہی آرام نام نہیں، دیتا ہے موذن جب بھی اذان مسجد کے مینارے ہنستے. وہ جس نے نمازیں قائم کی اس کا ہی آرام نام نہیں، دیتا ہے موذن جب بھی اذان مسجد کے مینارے ہنستے ہیں. حضور نماز پڑھ رہا تھا میں، اس میں اتنا اثر آ گیا کہ میری سکرات میری آسان ہو گئی. جو نماز کو قائم کرنے والا سرانے آ جائے. صلوات پڑھیے محمد وآل محمد. تو اسے تعجب کیوں ہو رہا ہے کہ حدیث میں مولانا نے فرمایا کہ میری محبت 7 کریٹیکل ڈیفیکل ٹائم پر کام آئے گی، ان میں سے پہلی چیز سکرات. ارے بھائی کیسے معلوم؟ اور دیکھیے دنیا کے رہبروں میں اللہ کے بھیجے ہوئے رہبروں میں فرق کیا ہے، آسانی سے آپ کو ڈفرینس بتا دوں. دنیا کا رہبر وہیں تک آ سکتا ہے جہاں تک دنیا ہے، اللہ کا رہبر دنیا سے بیائنڈ آتا ہے. مولا فرماتے ہیں سکرات میں میں آؤں گا، قبر میں میں آؤں گا، محشر میں میں. صلوات پڑھیے محمد والے محمد. حیدر کی محبت میں دیکھو ہم درد کے مارے ہنستے ہیں، ہونٹوں پہ تبسم ہو کے نہ ہو پلکوں پہ ستارے ہنستے ہیں. کشتی وہ بھلا کیا ڈوبے گی، حیدر سا کھویا ہو جس کا، طوفان تیری نادانی پر وہ دیکھ کنارے ہنستے ہیں. طوفان تیری نادانی پر وہ دیکھ کنارے ہنستے ہیں. آدائے علی جب کرتے ہیں فردوس کی باتیں لہرا کر، خوش فہمی پہ ان نادانوں کی قرآن کے پارے ہنستے. سلوات پڑھیے محمد والے محمد. نیڈ آف اسپرچوالٹیز ان آور لائف، یہ ہمارا سبجیکٹ ہے کہ کیا ضرورت ہے مولانا. اچھا بھائی گھر لیا آپ نے؟ جی ہاں گھر لیا. آج کل پہلی چیز کون سی لانی ہے؟ پہلی چیز حضرت شیطان رضی اللہ عنہ تعالی. اور اتنا کائیاں ہے نہیں معلوم آپ کو، نہیں معلوم کائیاں کس کو کہتے ہیں اردو میں، اس کا نہیں، سو شروڈ اینڈ سو کلیور، وہ ہمارے بیڈ روم میں آ گیا ہے. اتنا آ گیا، کہاں تک گھس گیا؟ بیڈ روم میں آ گیا. اچھا اور بھی اتنا کتنا ہوشیار ہے، ہاتھ میں کنورٹر بھی دیا. یہ نہیں کہ کور نہ دیا، کور بھی دیتا ہمارے ہاتھ میں.
और दिखाता वही है जो वो चाहता है।
हाँ, आज का ये इंसान पूछता मौलाना क्या ये मूवीज हलाल हैं? जमीन तुम्हारा क्या कह रहा है? इस्लाम में कहता है कि तुम्हारा घर स्पिरिचुअल हो, तुम्हारे घर में बलीन चीज की जो चीज देखनी है वो मसल्ले की जगह है, इसलिए कि हालत सकरात में टीवी काम देने वाला नहीं है, वो नमाज का वो हिस्सा काम देगा जहां पर आप इबादत करेंगे, जहां पर आप सजदे करेंगे। और इस माह मुबारक रमजान की लुत्फों से, करमों से, करामतों से ज्यादा इस्तेफादा कीजिए, ज्यादा से ज्यादा। रसूलुल्लाह ने अपने कदम फरमाया कि दुआ के लिए हाथों को उठा दो, दुआओं के मौके पर जन्नत के दरवाजे खुले हुए हैं। अपने आमाल से जन्नत के दरवाजों को बंद मत करो, जहन्नम के दरवाजे बंद हैं, अपने बद किरदारी से जहन्नम के दरवाजों को खोलो। और इसी अहादीस में कि रमजान में शैतान बंद कर दो, लॉक। नौजवान हमारे पूछते मौलाना अगर ऐसे बंद किया जाता तो फिर गुनाह क्यों करता है इंसान? अगर शैतान बंद कर दिया जाता है, इसके लिए एक लतीफा याद आया। गालिब का नाम आपने सुना है, शायर था गालिब। नदी में दोस्त से आती है बूए दोस्त, मशगूल हक बंदगी भू तुराब में। आया था, मगर अफसोस है कि बिगड़ा हुआ शायद शिया था। रमजान के महीने में घर जो था दिल्ली में, मस्जिद के पहलू में था। मौलवियों की आदत है कि आदत है ना, बिच्छू की आदत डंक मारने की है, मौलवी की आदत क्या बुलाना है उसको भी, क्या आप जा रहे कहा नमाजी एक दो चार बढ़ जाए तो अच्छा ही, मौलवी उसकी आदत क्या है? हालांकि हुक्म नहीं है, हमको माफ करके आए हैं, तशरीफ लाइए। आजकल चल रहे हैं तबलीग चल रही है कहाँ पे? मुसलमानों के पास। बड़े भाई का कुर्ता, छोटे भाई का पायजामा। हाँ, दरवाजे पर जाकर के तबलीग हो रही है, तशरीफ लाइए। काय के लिए नमाज पर कौन बुला रहा? कितना बदबख्त जमाना आया कि मुसलमान मुसलमान को तबलीग कर रहा है। मेरे उस्ताद कहा करते थे, दो चीजें आज तक मैं नहीं समझ पाया, एक तालिबुल इल्म फेल कैसे होता है, तालिबुल इल्म है तो फेल कैसे होता है, मुसलमान है नमाज कैसे नहीं पढ़ते। शुरुआत करिए मोहम्मद वाले मोहम्मद। गालिब के पास मस्जिद के पहलू में घर था, रमजान का महीना था। जोर की अजान से पहले मौलवी साहब दौड़ते 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 ना जाने क्या जहन में ख्याल आया, गालिब के कमरे के अंदर दाखिल हो। वहां देखा कि गालिब दो चार दोस्तों के साथ बैठे हुए ताश खेल रहे हैं। ला हौला वला कुव्वता, मौलवी साहब ला हौला वला कुव्वता इल्ला बिल्ला। गालिब ने कहा यूं लाइए, बैठिए बैठिए बैठिए, क्या परेशानी हो गया आप? मैं समझता था कि हदीस में है कि शैतान को बंद कर दिया जाता है, बंद करने के बाद भी गुनाह कहा। गालिब ने कहा आपको मालूम नहीं कहा बंद किया जाता, यही वो कमरा है जहां शैतान को बंद किया। This is the room. This is the place. तो कभी ये ख्याल ना कीजिए कि खुदा कोई हथकड़ी ला करके शैतान को बंद कर देता, ना, इंसान अपने किरदार से शैतान को बंद। सलवा करिए मोहम्मद वाले मोहम्मद। कभी तो खबर मत कीजिए कि ऐसा नहीं कि शैतान बंद हो गया, हाँ ऐसा नहीं होता। आपको बंद करना है, आपको लॉक करना है, और लॉक कहाँ कर ले हम ही मालूम, ये कमरे में कर ले बाहर कर। इन्नल अबवाब अल जन्ना मुफ्तहा ला तुगलकुहा। रसूलुल्लाह ने फरमाया जन्नत के दरवाजे खुले हुए हैं इस महीने में, अपने अमाल से इन दरवाजों को बंद मत करो। ठीक है, और एक बात बता दूंगा, जन्नत हम ये समझ रहे हैं कि कुछ बनी हुई चीज है, जिसे हम चले जाएंगे उड़ते हुए।
जन्नत कहां से शुरू हुई है?
जिसका रूट वो जमीन।
नहीं मालूम आप लोग उर्दू में उतना ज्यादा गाड़ी उर्दू नहीं आती है आपको, मगर जमीन हकीकत में हम लोग उर्दू में भी इस्तेमाल करते हैं, यानी शिका में मादर को जमीन कहते हैं, यानी वोम आपके नजर। जमीन यानी सीक्रेट प्लेस। जन्नत क्या है? सीक्रेट प्लेस है। सीक्रेट क्या है? जहां पर बिल्कुल प्राइवेसी है, आप एंजॉय कर सके, चारों तरफ दरख्त हैं, बागात हैं, कोई नहीं है, आप हैं और आपकी बीवी या हूर।
खुदा का शुक्र है कि हमारी बहनों को अरबी नहीं आती, वरना हर रोज रोजाना राम शाम में लड़ती थी, रोजाना दुआ पढ़ते हुए अल्लाह उमर जख्मी हूर लाए फिर हमारे पास आते हो। मैंने एक मोमिन भाई से देखा कि बहुत नमाज रोजा अच्छा अच्छा हमारा दोस्त भी है। मैंने एक दिन कहा कि भैया तुम जरा बीवी को भी तो कभी बताओ, तो वो जो ना हिजाब करती ना कुछ। उसने कहा मौलाना मैं करता था बोलता था, लेकिन आखिर में मैंने तय कर लिया कि नहीं बोलूंगा। मैंने कहा ये क्या माने? नहीं बोलूंगा क्या माने? कहा मौलाना मैंने बाद में सोचा कि अगर ये अच्छी हो जाएगी तो मेरे साथ वहां भी आएगी। अगर वहां आ गई तो मेरे लिए जन्नत जहन्नम बन जाए। इससे कहना वो उधर जाओ मैं इधर जाऊँ। पहले मैंने बुलाया, अच्छा हक की तरफ बुलाया, मगर सुनती नहीं है। बाद में कहा देखो मेरी बहनों बहुत होशियार रहो, बाद शौहर ऐसे हैं जो आपको अंजार मार देते हैं। सलाह पढ़िए मोहम्मद वाले मां। गरज हो जाते हैं। तो जमीन किसको कहते हैं? जन्नत। जन्नत सीक्रेट मुकाम को, जहां पर बागा। इंसान की तमन्ना ऐसी है, देखिए आपको बताऊं, जब पहली मतलब दुबई आया था 1970 करवला से होते हुए, हमारी शिप इधर से गुजरी थी और यहां अंदर भी आया था आज दिन के लिए था, तो उस वक्त का दुबई का आपको नहीं मालूम किसने देखा है, हाथ और रही थी कुछ नहीं, कुछ नहीं। और आज तो निशानियां भी बाकी नहीं उसकी पुरानी दुबई बहुत कम। ठीक दुबई क्या था? डेजर्ट, बिल्कुल खाली खाली कुछ नहीं था। अब क्या हो गया? बढ़ गया। कैसे बढ़ा? किसने बढ़ाया? जैसे जैसे खुदा ने दौलत दे दिया वैसे वैसे इन लोगों ने मकाना बनाए। अब विला बना, विला कहाँ बना? दुबई के अंदर बना। बाद में देखा कि और ज्यादा दौलत आई और जरा दूर गए और जरा बड़ा सा बनाए, और ज्यादा दौलत आए और जरा दूर गए। तो इंसान के पास जब दौलत आती है तो वो दो चीजों को देखते, एक तो दूर चला जाए, दूसरा जो है सेक्लूजन का एक मुकाम हो उसके लिए जहां पर वो हो और कोई ना हो। खुदा ये कह रहा है कि मैं तुझको जन्नत दूंगा। जन्नत में क्या होगा? जमीन होगा जहां पर सेक्लूजन होगा, कोई नहीं होगा, तू होगा, तेरी एंजॉयमेंट होगी, कोई नहीं होगा। और ये जन्नत कहाँ पर है? बनी हुई है ना? ये बनी हुई नहीं है, बनाना है। तो जगह ताले हूँ तो ये डेजर्ट क्या था? कुछ भी नहीं था ना, इन पूरे यूएई में कुछ नहीं था, क्या हुआ? बनाया गया। उसी तरह जन्नत एक डेजर्ट का नाम है भैया। जमीन कितनी लेना है? तुम लो। कितना बनाना है? बनाना है तुम बनाओ। गोल्ड पर लगाना है लगाओ, रूबी लगाना है लगाओ, एमराल्ड लगाना है लगाओ, जो लगाना है यहां से मसाला भेजो। तो जन्नत है नहीं है, जन्नत बनाना। सलवात पढ़िए मोहम्मद वाले मोहम्मद। गलत फहमी है, हम समझ रहे हैं कि इमाम हुसैन की जन्नत में हम चले जाएंगे। जी नहीं, वह फरिश्ते आएंगे, हु इज दिस? ये लुजैन, तू और हुसैन के पास आएगा है? तेरे अमाल को देख, हुसैन का नाम लिया। तो जन्नत आपको हमें बनानी है। आपको मैं रिवायत के बगैर मैं बात नहीं करता, जब तक ये दलील नहीं हो बात नहीं करता। सरकार रिसालत महा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आ रहे थे मेरा से वापस, फरिश्ते एक घर को बना रहे, रुक गए वहां पर, बुजारी दे रखी, बैठ गए। जिब्राइल से पूछा रसूल ने कि ये क्या है भाई?
मजदूरी तो पूरी ले रहे हैं, काम नहीं कर रहे हैं, दो चार ईंटे रख दी पूरे बैठ गए, ये क्या माने हैं? जिब्राइल ने कहा सरकार आप ही पूछ लीजिए क्यों बैठते हैं। सरकार ने पूछा फरिश्तों से, तुम काम करते हो दो चार ईंटे रखते हो बैठ जाते, ये बैठते क्यों? फरिश्तों ने सरकार हम क्या करें, माल मसाला जितना वहां से आता है हम यहाँ रखते हैं।
जितना मोमिन जमीन से भेजता है वैसे वैसे डालते चले जाते हैं, जब बन जाता है तो उसके अपने हाथों से बनता है। इसीलिए सलमान फारसी से किसी ने पूछा जन्नत यानी मौत का खौफ क्यों है, तो सलमान फारसी ने कहा खर्रबतुल आखिरा अमरतुम दुनिया, तुमने दुनिया को बना लिया आखिरत को खराब कर लिया। मिसाल के तौर पर आप 20-25 साल यहाँ रहे और आप हिंदुस्तान से आए, पाकिस्तान से आए, अफ्रीका से आए, वहां पर आपने बेहतरीन बंगला बना दिया है, अभी कभी भी सोचा जाता है ये लोग निकाल दिए तो क्या होगा, का परेशानी की कोई बात नहीं मेरा बंगला है। जब भी निकलने का तसव्वुर आता है उसे शख्स को जिसके पास पहले से घर मौजूद है, वो कभी परेशान नहीं होगा, ऐसे निकाल दोगे तो क्या होगा, कोई डरने की बात नहीं मेरा घर मौजूद है। दुनिया में भी निकलने वाला कभी परेशान नहीं होता इसलिए कि उसे घर मौजूद है। सीधी सीधी बात, तो जन्नत अपने हाथों से बनाई हुई चीज का नाम है, बनी हुई चीज का नाम नहीं है, मिसकंसेप्शन है। तो बनाइए जन्नत को आमाल के जरिए से, जितना चाहे बड़ी जमीन लीजिए। आजकल जो है बताया जा रहा है कि यहाँ पर भी जमीन मिल रही है, यहाँ पर भी बंगले मिल रहे हैं, खरीदिए जी। अब नहीं मालूम सिटीजनशिप मिलेगी या नहीं मिलेगी, मगर घर तो मिल रहा है ना भाई। तो जन्नत कहाँ है? तो बोला ना जन्नत में चले जाएंगे। जी नहीं, जन्नत बनाइए तो जाएंगे, जन्नत नहीं बनाए बगैर जन्नत में जाइए कहाँ? और ये फिक्शन नहीं बयान कर रहा हूं मैं, ये फिक्शन नहीं है, ये तो रियलिटी। अगर फिक्शन है तो बता दीजिए मुझे। तो बरादरान अजीज, माह रमजान बेहतरीन महीना है स्पिरिचुअलिज्म को पीक पर ले जाने का, जहां पर हम अपनी हकीकत को अपने आंखों से देखें, हु एम आई, कहां हूं मैं। आपको मिसाल दूंगा तो मिसाल बहुत अच्छी तरह से मिल जाएगी। 60 ईयर्स के अंदर दुनिया बहुत तरक्की कर गई और आफ्टर 60 ईयर्स ना जाने क्या होने वाला है। 50 ईयर्स डाउन द रोड जब कारें निकली थी, ना उसमें स्पीडोमीटर था, ना उसमें बहुत सी चीजें मौजूद नहीं थी, सिर्फ इंजन से चला था। बाद में इंसान ने कहा नहीं भाई स्पीडोमीटर चाहिए, काहे के लिए बताए कि कितनी तेजी से मैं जा रहा हूं, उसमें यह भी बताया कि कितना चला चुका हूं, है ना भाई, तो कितने हजार किलोमीटर हो गए, माइल हो गए, का 10,000 हो गए, और तो इसका भी इतना दम है कितना चला। पहले जो लिफ्ट जो होती थी जिसको हम एसेंसर या एक एलिवेटर कहते हैं, लिफ्ट में कोई नंबर्स वगैरह कुछ नहीं होते, आज भी बॉम्बे में ऐसे मालूम ही नहीं होता कोई किस में चले गए हैं। अब क्या होता, नंबर लगा हुआ, नंबर क्या है, अगर 21वें माले में जा रहे हैं कहाँ जाना है आपको, 7वें में जाना है, 1 पे पहुंचे अभी 6 बाकी हैं, 2 पे पहुंचे अभी 5 बाकी हैं, 7 पे जाना है, तो आपने कभी सोचा कि मैं किस माले पे पहुंचा हूं और मुझे कहां जाना है। मकबूल मन सदा यौमा, वो शख्स धोखे में आ गया जिसने 2 दिन को एक जैसा बना लिया, कल भी वहीं पर था आज भी वही, कल अगर अबू ज़र था तो आज सलमान था। सलवात पढ़िए मोहम्मद, उसी की जाने मौला अली ने इशारा फरमाया कव आला खिदमत के जवार ही वशदुद आला अजीमत जवान ही वहबलियल जिद्द फी खशियतक वद्दवाम फिल इत्तिसाल बिखिदमतक हत्ता अफरह इलैक फी मियादीन सादती। पोंडर कीजिए इन जुमलों को, सिर्फ पढ़ते जाइए, नहीं आंख बंद कर रहे पढ़ रहे प्रोग्राम ब्लैकमेल हो रही, यासीन हो रही है, क्या है पता ही नहीं, यासीन सबको याद होगी मगर क्या है पता ही नहीं, ऐसा ना कीजिए, समझिए, और जितना समझ के पढ़िए तो मजा आएगा आपको। रोजगार मेरे बॉडी को, मेरे बाजुओं को कभी कर दे, मेरे पहलुओं को कभी कर दे,
मैं अपने नफ्स के घोड़े को तेजी से बढ़ाता हुआ हत्ता अस्रह इलैका फी मयादीन सबिकीन, क्या माने हैं साबिक कौन है, अस्साबिकून अस्साबिकून उलाइकल मुकर्रबून, कुरान की आयत है साबिकून कौन है, जैसे ही सरकार ने कहा फरमाया मैं रसूल, फौरन कहा लब्बैक या रसूल अल्लाह, आप रसूल अल्लाह हैं, अशहदु अन ला इलाहा इल्लल्लाह अशहदु अन मुहम्मद रसूलुल्लाह, उसको कहते हैं साबिकीन, साबिक द फर्स्ट वन टू आंसर टू द कॉल ऑफ द प्रॉफिट, उसको कहते हैं साबिक। अरे भाई 1400 ईयर्स का फासला है, ऐसे बेग गैप बिटवीन मी एंड द प्रॉफिट, मेरे से उनके दरमियान इतना बड़ा गैप है, इसको मैं कैसे कहना सलमान भी घोड़े पर हैं, मिकदाद भी घोड़े पर हैं, अबू उज़र भी घोड़े पर भी हैं, सब घोड़े पर हैं, तुम भी घोड़े पर हो, तुम भी तेज बढ़ाते चले जाओ, तुम भी चाहो तो आज भी सलमान से आगे बढ़ो, वरना इंसाफ नहीं होगी, अदालत नहीं होगी, कुरान इस्लाम में अदालत नहीं होगी, अदालत यही है कि यू हैव द एबिलिटी टू रीच टू दैट पॉइंट एंड अल्लाह हैज गिवन अस दैट एबिलिटी, قوع على خدمتك جوانه واشدد على العزيمة جواره وحبل الجد في خشيتك والدوام في الاتصال بخدمتك حتى أسرها إليك في ميادين سابقين, तो साबिकीन में मिल जाऊं, साबिकीन में मिलने के बाद क्या होगा, बस देखिए स्पिरिचुअलिटी का मजा लीजिए, जैसे ही आप करीब हो गए अल्लाह से, क्या हो गया, करीब होने के साथ ही एबिलिटी आ गई कि हर चीज जो दुनियावी कहलाती है दूर हो गई, आप समझने की कोशिश कीजिए, जैसे ही आप अल्लाह से करीब हो गए, आप गुनाह से आप करीब नहीं हो सकते, आप मालूम हुआ मासूम मासूम कैसे हो, सलवात करिए मोहम्मद वाले मोहम्मद, मासूम मासूम कैसे होता है, मासूम ऐसा करीब चला जाता है कि फिर वो दुनिया दूर होती है, आपने सुना होगा ना भाई कि हजरत आदम से कहा गया दरख्त के करीब मत जाओ, पहले तो दरख्त जो है कोई ट्री नहीं था, कोई बादम का ट्री या एक कोई खजूर का या एक कोई एप्पल का ट्री नहीं था, मतलब ये था कि देखो आदम और हव्वा मैंने तुमको जन्नत की पूरी बहारें दे दी हैं, ला तकरबु हाज़िहिश शजरा, ये शजर के करीब मत जाओ, यानी अब तुमको सब कुछ मिलने के बाद अब जरा तुमको प्राइड नहीं आना चाहिए, मीन वी हकीकत में फिजिकल ट्री नहीं था वो, ठीक क्या था, डोंट फील प्राउड ऑफ योर सेल्फ, पहुंचे इधर पहुंचे, ला इलाहा इल्लल्लाह, देखिए जुमला सुनिए पूरी मजलिस का खुलासा है, स्पिरिचुअलिटी किसको कहते हैं, जैसे ही पहुंचे एक मतबा उनका लिबास उनके बदन से हटने लगा, अब वो हो गए उरियान, अब मालूम हुआ गुनाह इंसान के लिबास को उतार देता है, तो लिबास खत्म हो गया, महंगा है वो महंगा, अब वो न्यूडिस्ट कॉलोनी में जाए या ना जाए वो नंगा है लिबास, इसीलिए कुरान कहता है लिबास तक्वा ज़ालिका खैर, कौन सा लिबास अच्छा है, ये टाई ये जुब्बा ये दिजदाश्त कौन सा लिबास, लिबास तक्वा ज़ालिका खैर, ऐसा लिबास पहन ले कि गुनाह तुझ तक ना पहुंचे, राजान अजीज, तो हम यहां तक पहुंचे थे कि इमाम हुसैन ने वो कौन सा लिबास पहना था, क्या चले गए करबला में ऐसे ही चले गए खुदकुशी के स्तर पर हुआ, तकैया क्यों नहीं किया मौला ने, मौला ने साफ कह दिया ऑर्डिनेंस जारी कर दिया मिसलिल्लाह युबा मिसलक, मुझ जैसा तुझ जैसे की सेवा नहीं करे, मिथली मुझ जैसा तुझ जैसे की सेवा नहीं करे, देयर इज नो कॉम्प्रोमाइज, बहुत अच्छा है इस बात को समझे हम लोग, मौला अमीर अल मोमिनीन ने तलवार क्यों नहीं निकाली, इमाम हसन ने तलवार क्यों नहीं निकाली, हुसैन ने तलवार क्यों, जब तक निफाक इस्लाम के चेहरे पर रहेगा उस वक्त तक जनरल पब्लिक को कोई इंफॉर्मेशन नहीं रहेगी। कुरान ये कहता है कि जाहिदिल कुफार अवल मुनाफिकीन, ए नबी ए नबी जाहिदिल कुफार, कुफार से जहाद करो। और किसे जहाद करो, कहां से जहाद की मुनाफिकीन से बता दीजिए कौन सी जंग है। राजा जी कौन है मुनाफिक जो कहता अपने आप को मुसलमान है। ومن الذين من يقول رب آمنا بالله وباليوم الآخر وما هم بمؤمنين، اور انسانوں میں کچھ ایسے ہیں کہتے ہیں ہم اللہ پر ایمان لائے اور یوم آخرت پر، وہ مؤمن نہیں ہے۔ وما هم بمؤمنین، یہ کون ہے منافقین ہیں، کون جنگ کی سرکار مولا کائنات کے زمانے میں تین ادوار میں سب کہتے تھے ہم رسول اللہ کے خلیفہ ہیں، اسلام کے خلیفہ ہیں، مسلمانوں کے خلیفہ ہیں، ہم اسلام پھیلا رہے ہیں، سب کے ذہنوں میں اسلام اسلام تھا۔ لیکن یزید جب آیا اس نے صاف کہہ دیا لعبت بنو ہاشم فلا جا خبر بنا وحی نزل، یہ بنی ہاشم نے کھیل کھیلا تھا، کس نے کہا وہی آئی تھی، کس نے کہا قرآن۔ اب آئیڈیالوجی آپ یزید اس لیے نہ ہو، اگر یزید وفاق کا چہرہ اوڑھ لیتا تو ممکن تھا، اچھا بالکل چک کلیئر ہو گیا۔ کربلا میں کس سے جنگ ہوئی؟ جنگ ہوئی کفار سے نہیں، مسلمان سے۔ کون تھا مسلمان؟ جو منافق تھا، نماز پڑھ رہا تھا، روزے رکھ رہا تھا، جہاد کر رہا تھا، سب کچھ کر رہا تھا، کہہ رہا تھا کہ ہم کو جلدی شہید کرنا ہے، قتل کرنا ہے، اس لیے کہ نماز یاسر پڑھنی۔ تو امام حسین کربلا میں نانا کے اس فریضے کو ادا کر رہے تھے جس میں حکم ہوا تھا کہ جاہد الکفار اول منافقی۔ کربلا اس خط کا نام ہے جہاں پر حسین نے کھینچ کر کے بتایا ادھر کون ہے ہم کون ہیں، وہاں نمازیں پڑھ رہے ہیں، نہ کہو نمازیں پڑھ رہے ہیں۔ آپ کو بتا دوں، میں آپ کو دلیل دیتا ہوں، میں کبھی شخصیت جب مقصد میں سمو جاتی ہے تو شخصیت نہیں ہوتی۔ بڑا قیمتی جملہ ہے یہ جملہ، آپ گھر میں جا کر کے سوچئے، اگر شخصیت مقصد میں سمو جائے تو شخصیت نہیں ہوتی، وہ مقصد ہے۔ السلام علیکم یا وارث آدم صفوت اللہ، یا وارث نوح نبی اللہ، حسین شخص نہیں ہے، وارث آدم، وارث نوح، وارث ابراہیم، وارث موسیٰ و عیسیٰ، اب یہ مقصد ہے حسین۔ اب اس کے چکر میں آنے والا، مقصد کے چکر میں آنے والا ہے، اس کا بھی ایک مقصد ہے، اس کا بھی ایک ہدف ہے، اس کا بھی ایک ایم ہے۔ یہ ٹکراؤ، اس ٹکراؤ کو اچھی طرح سے سمجھ جائیے۔ امام حسین کے زمانہ تقیہ کا زمانہ نہیں تھا، اس لیے کہ نفاق کلیئر آ چکا تھا، کہہ رہا تھا دیر از نو قرآن، نتھنگ از بین ریویلڈ، ہو سیڈ اٹ، دس واز اے پلے بائی دی بنی ہاشم۔ امام حسین نے کہا نیا یہ پلے نہیں تھا، دیکھ لے تو اگر قرآن نہیں کہتا تو میرا گلا کٹنے کے بعد بھی قرآن پڑھ کر سنا، میرا گلا کٹنے کے بعد بھی سنجیے، آپ بہت غور کیجیے اس بات پر۔ رمضان کے مہینے میں رونا بھی سیکھیے، رونا بھی، اگر رونا نہیں آتا تو اس بات پہ روئیے کہ رونا کیوں نہیں آتا۔ بارگاہ پروردگار میں جائیے، گڑگڑائیے، آنسو بہائیے، اور حسین کے غم سے بہتر کوئی غم نہیں ہے اس میں جشن آنسو بہانا۔ ولا تحسبن الذين قتلوا في سبيل الله امواتا، راہ خدا میں مرنے والے کو مردہ نہ سمجھو، زندہ ہیں۔ امام حسین نے کربلا میں اس آیت کی تفسیر بتا دی، باڈی کب تک بولتی ہے، جسم کب تک بولتا ہے، جب تک کہ سر، سر اس کے جسم پر ہو تب بولتا ہے، باڈی نہیں بول سکتی، سر ہو تو بولتا ہے۔ لیکن کربلا میں سر نے بھی بول کر بتایا میں زندہ ہوں، باڈی نے بھی بول کے بتایا کہ میں زندہ ہوں۔ اٹھائیے تاریخ، خدا آپ کی بچوں کو سلامت رکھے۔ اللہ اکبر، جب ان مسائل پہ پہنچنا تو بہت مشکل ہے کہ انسان سمجھ سکے۔ چار سالہ بچی ایسے زخمی باپ کے پاس پہنچے جس کے پورے جسم کا ہر حصہ، ہر بازو، ہر پارٹ زخمی ہے، اور اتنے زخم باز مار مقاتل میں لکھا ہے 2,900 زخم، جہاں پر کوئی حصہ ایسا نہیں تھا حسین کا جہاں زخمی نہ ہو۔ بیٹی، اس باپ کی تلاش میں
میں جا رہی ہے, کبھی ادھر دیکھا کبھی ادھر دیکھا. ایک مرتبہ جب پہنچی زینب نے تمام لوگوں کو جمع کیا, تمام لوگوں کو جمع کیا, سب جمع ہو گئے, کیا سکینہ نظر نہیں آتی, تلاش میں نکلی. اے الباس تو نے سکینہ کو دیکھا ہے, اے علی اکبر تو نے سکینہ کو دیکھا ہے. ایک مرتبہ ایک گھوڑا سوار دکھائی دیا, کہا شخص رک جا, پتا کیا تو نے کسی بچے کو دیکھا ہے؟ اس نے کہا میں نے کسی بچے کو نہیں دیکھا, میں فرات پر اپنے گھوڑے کو پانی پلا رہا تھا, ایک دردناک رونے کی آواز ایسی آئی, میرے گھوڑے نے پانی پینا چھوڑ دیا. کہ پتا وہ کدھر سے آ رہی تھی؟ نشے پہ رک کیا چمک گئی زینب, بیٹی باپ سے ملنے گئی ہے. جملہ کہوں آپ کو, جملہ خدا آپ کے بچوں کو سلامت رکھے, آپ کو سلامت رکھے, کسی گھر میں یتیمی نہ دے. اگر یتیم باپ کو یاد کرے, اگر چھوٹے چھوٹے بچے یتیم باپ کو یاد کرے تو قیامت ہو جائے. سکینہ زخمی باپ کے سینے پر, بابا آپ کہتے تھے نا بابا مجھے وہ گھر پسند نہیں جس میں سکینہ روب لو, آپ چھوڑ کر آ گئے بابا. اللہ رے زینب, یہ زینب تھی جو سنبھال سکتی تھی, کسی میں دم نہیں, کسی نے اتنا دم نہیں تھا کہ بچے کو سنبھالے. زینب دیر تک روتی رہی, تسلی دے بیٹی. کسی کے پہچاننے کے دو طریقے ہوتے ہیں, یا سر ہو تو پہچانا جائے, یا لباس ہو تو پہچانا جائے. تیرے بابا کے نہ سر ہے نہ لباس ہے, تو نے کیسے پہچانا؟ کہ اماں بابا نے خود بلایا, بابا نے خود بلایا تھا. یہ جسم نے بولا, ولا تحسبن الذین قتلوا فی سبیل اللہ. اب سر نے کہاں بولا؟ سر نے. زید ابن ارقم کہتے ہیں گرمیوں کا زمانہ تھا, کھڑکی کے پاس نازے پہ ایک سر آئے, اِنَّا صِحَابَ الْكَهْفِ وَالرَّقِيمِ كَانُوا مِنْ آيَاتِنَا عَجَبًا. ارے اصحاب کہف و رقیم کی نشانیاں عجیب ہیں, سر نازے پہ بول رہا تھا, میں نے دیکھا یہ کیا قیامت آ گئی, یہ کون ہے؟ جب پتا چلا شاید سر بول کر کر کے دنیا کو بتا رہا تھا, ادھر جسم بھی زندہ ہے ادھر سر بھی زندہ. صلی اللہ علیک یا ابا عبداللہ وعلی الارواح اللتی حلت بفنائک.